आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त।
श्रोता, त्यो दिन सबातको दिन थियो अनि येशू र उहाँका चेलाहरू सभाघरमा आराधना गर्नको निम्ति प्रवेश गर्नुभयो। त्यो दिन सभाघर चाहिँ पूर्ण रूपले मानिसहरूले भरिभराउ भएको थियो। त्यहाँ येशूले शिक्षा दिएको सुनेर धेरै मानिसहरू छक्क पर्दै थिए अनि फरिसीहरू पनि त्यहाँ सभाघरमा प्रवेश गरे। यी मानिसहरू मूसाको व्यवस्था लागू गर्नको निम्ति निकै नै ईर्ष्यालु भएका थिए। यी मानिसहरूले यो विश्वास गर्दथे कि यदि मानिसहरूले मूसाको व्यवस्थालाई मानेनन् भने आफ्नो देशको अपमान भएको ठहर्दछ। यदि मानिसहरूले मूसाको व्यवस्था पालन गर्दछन् भने उसको निम्ति असल दिन आउने थियो, त्यसपछि ख्रिस्ट आउनुहुने थियो र आफ्नो राज्य स्थापित गर्नुहुने थियो र रोमीहरू पराजय हुने थिए अनि त्यो देश मूर्ति पूजादेखि पूर्ण रूपमा शुद्ध हुने थियो र परमेश्वरको साँचो मन्दिर फेरि पुननिर्माण हुने थियो। प्रिय श्रोता मित्र, अनि जब फरिसीहरू त्यो सवादको दिनमा सभाघरमा प्रवेश गरे तब तिनीहरूले यसभन्दा अघिको घटनालाई सम्झे। त्यसबेला उहाँका चेलाहरू र येशू अन्नको खेतबाट जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएको कारणले तिनीहरूले बाली टिपेर हातमा माड्दै खान थाले। अनि मूसाको व्यवस्थाले कसरी भन्दछ, तिम्रो छिमेकीको बारीमा पस्यौ भने अन्नको बाला हातले टिप्न सक्छौ, तर पाकेका बालामा हँसिया चलाउनु हुँदैन। त्यो एउटा साधारण व्यवस्था थियो। तपाईँले आफूलाई आनन्दित तुल्याएर खान सक्नुहुन्छ, तर तपाईँ हतियार नै ल्याएर कटनी गर्न सक्नुहुन्न। त्यो चाहिँ वंशावली अनुसार र परम्परा अनुसारको थियो, तर अरू गरियो भने चोरिएको हुने थियो। अनि यहाँ येशूका चेलाहरूले मूसाको व्यवस्थाले अनुमति दिए अनुसार नै तिनीहरूले खाइरहेका थिए। तर त्यहाँ एउटा समस्या थियो, त्यो चाहिँ सभातको दिन थियो। अनि जब फरिसीहरूले त्यो सभात दिनमा बाला टिपिरहेको देखे, तिनीहरूले येशूलाई भने, सभात दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ, जुन कुरा न्यायसङ्गतै छैन। प्रिय श्रोता मित्र, सभात चाहिँ इजरायलमा एउटा ठूलो व्यवस्था थियो। सभात दिन चाहिँ विश्राम दिन थियो र यो दिन परमेश्वरको आराधना गर्ने दिन र मिस्र देशबाट आफ्ना मानिसहरूलाई छुटकारा दिनुभएको दिन थियो। अनि यो चाहिँ परमेश्वरको करारको एक हिस्सा थियो र त्यो 10 महान आज्ञाहरूमध्ये एक थियो। अनि यो सभात दिनलाई विस्तृत रूपमा हेरिन्थ्यो कि मानिसहरूले कतिको पालन गर्न सक्दछन् वा सक्दैनन् भनेर। यो अनिवार्य रूपमा पालन गर्नुपर्ने थियो। अनि यो पक्का हो कि कुनै पनि किसानले सभातको दिनमा बारीमा कटनी गर्नु चाहिँ व्यवस्थाको विरुद्धमा थियो। ऊ त्यो दिनमा विश्राम गर्नुपर्ने थियो अनि उसका गाईबस्तुहरूले पनि विश्राम गर्नुपर्दथ्यो। कसैले पनि यस विषयमा तर्क वितर्क गर्न सक्दैनथ्यो। तर कटनी गर्नुको मतलब के थियो त? अनि धार्मिक अगुवाहरू यो कुरामा पक्का थिए कि कसैले पनि व्यवस्थालाई भङ्ग गर्न सक्दैनथ्यो र यो स्पष्ट भनिएको थियो कि यदि कसैले उठिरहेको बालामा आफ्नो हात लग्यो भने अनि केही बाला टिप्यो भने त्यो कटनी गरेको हुन्थ्यो। त्यस कारणले जब चेलाहरूले आफ्नो हात बालीमा लगेर तिनीहरूको भोक मेटाउनलाई केही टिप्थे, त्यहाँ फरिसीहरू आएर येशूलाई भने, हेर, तेरो चेलाहरूले सभा दिनमा गर्न नहुने काम गरिरहेका छन्। प्रिय श्रोता, के तपाईँ जान्नुहुन्छ अरू पनि तिनीहरूले के भनिरहेका थिए? तिनीहरूले भनिरहेका थिए, येशू, तिमी कस्तो खालको गुरु हौ, कस्तो खालको शिक्षक हौ, तिमी साँच्चै परमेश्वर हुन सक्दैनौ। यदि तिमी परमेश्वर तर्फको भएको भए तिम्रा चेलाहरूले यसो गर्ने थिएनन्, तिम्रो चेलाहरूले मूसाको व्यवस्थालाई भङ्ग गर्ने थिएनन्। तर येशू तिनीहरूको निम्ति तयार हुनुहुन्थ्यो अनि येशूले तिनीहरूलाई भन्न थाल्नुभयो, के तिमीहरूले पढेका छैनौ, दाऊद राजा हुनुभन्दा अगाडि समस्यामा परेका थिए। ऊ अनि उसका साथीहरू आफ्नो ज्यान बचाउनको निम्ति साउल राजाबाट भाग्दै थिए अनि तिनीहरू भोकाए। त्यसपछि तिनीहरू परमेश्वरको सन्दुक राखिएको स्थानमा गए र त्यहाँ पुजारीले तिनीहरूलाई केही रोटी दिए, जुन पवित्र टेबलमा राखिएको रोटी थियो। यो रोटी हरेक दिन फेर्नु पर्दथ्यो र पुजारीले मात्र त्यो रोटी खान सक्दथ्यो। त्यहाँ दाउद पुजारी थिएनन्, त्यहाँ दाउदका मानिसहरू पनि पुजारी थिएनन्, अनि आत्मिकी परमेश्वरले तिनीहरूलाई त्यो रोटी खान अनुमति दिनुभयो, किनभने तिनीहरू खाँचोमा परेका मानिसहरू थिए, तिनीहरू भोकाएका थिए। यहाँ फरिसीहरूले देख्न सक्थे कि येशूका चेलाहरू भोकाएका थिए अनि दाउदका मानिसहरू पनि भोकाएका थिए। दाउदका मानिसहरूले ती रोटीहरू खाए, जुन व्यवस्थाले पुजारीले मात्र खानु पर्दछ भनेर भन्दछ। त्यो पुजारीले काममा महान व्यवस्था देख्यो। त्यो व्यवस्था आफ्नो छिमेकीलाई प्रेम गर्नु र खाँचोमा परेकालाई सहायता गर्नु थियो। के यो समान कुरा त फरिसीहरूले देखेनन्? बाली हातले टिप्नु चाहिँ कटनी गर्नु थिएन अनि यसले मानिसको आधारभूत आवश्यकता मात्र पूरा गरेको थियो। त्यसपछि येशूले झन स्पष्ट पार्नको निम्ति अर्को उदाहरण पनि दिनुभयो। मन्दिरमा सबातको दिनमा पुजारीले हर समय नै व्यवस्था भङ्ग गर्दथ्यो। हो, यो साँचो हो कि कसैले पनि सबातमा काम गर्नु हुँदैन थियो। कोही पुजारीले सबातमा पनि आफ्नो कर्तव्य पालन गर्नु पर्दथ्यो। त्यस पुजारीले पुरानो रोटीको सट्टामा नयाँ रोटी राख्नु पर्दथ्यो। अनि के यो काम थिएन त? अनि त्यसपछि तिनीहरूले यो सबात दिनमा दोब्बर बलिदान चढाउनु पर्दथ्यो। के यो काम थिएन जुन परमेश्वरले सबातमा गर्नु भनेर तिनीहरूलाई भन्नुभएको थियो, जुन सबातको कार्यले तिनीहरूलाई अफसोस थिएन? अनि यदि सबातको व्यवस्था महत्वपूर्ण थियो अथवा विश्रामको व्यवस्था महत्वपूर्ण थियो भने त्योभन्दा ठूलो व्यवस्था अरू थियो। त्यो व्यवस्था जसले मन्दिरमा पुजारीलाई सबातमा काम गर्न माग गर्दछ अनि त्यसपछि येशू यसो भनेर रोकिनुभयो, यहाँ मन्दिरभन्दा पनि महान छ। केही मन्दिरभन्दा महान सबातको व्यवस्थाहरू महान थिए अनि मन्दिर पनि महान थियो, अनि मन्दिरभन्दा महान के हुन सक्थ्यो? प्रिय श्रोता मित्र, ती फरिसीहरू चुपचाप भएका थिए। तिनीहरूले येशूलाई जवाफ दिनै सकेनन्। उहाँ सबै कुरामा स्पष्ट हुनुहुन्थ्यो, तर मन्दिरभन्दा महान के हुन सक्थ्यो त? येशूले तिनीहरूको निम्ति जवाफ दिनुभयो र होसी अगमवक्ताले भनेका यी वचन भनेर अन्त गर्नुभयो, म बलिदान होइन तर दया चाहन्छु भनेको अर्थ के हो? सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीहरूलाई दोष लगाउने थिएनौ। प्रिय श्रोता, दया चाहिँ मन्दिरभन्दा महान थियो। यही नै फरिसीहरूले भुलिरहेका थिए। सभात दिन महत्वपूर्ण थियो, तर मन्दिर चाहिँ सभातभन्दा पनि बढी महत्वपूर्ण थियो, अनि दया चाहिँ मन्दिरभन्दा पनि अझ बढी महत्वपूर्ण थियो। परमेश्वरको हृदय नियममा थिएन, तर परमेश्वरको आत्मा मानिसहरूमा थियो, अनि जब मानिसहरू खाँचोमा परे, परमेश्वरले ती खाँचो पूरा गर्न चाहनुभयो। अनि जसै फरिसीहरूले सोच्दै थिए, येशूले फेरि भन्नुभयो, सबात दिन मानिसहरूको लागि बनेको हो, मानिस सबात दिनको लागि होइन। परमेश्वरले मानिसलाई खाँचो पूरा गर्न अनि छैटौं दिनको कामपछि विश्राम दिनको लागि सबातको व्यवस्था दिनुभयो। व्यवस्था मानिसको निम्ति बनिएको थियो, किनकि मानिस सबात दिनभन्दा पहिले बनिएको थियो। परमेश्वरको सृष्टिको सबैभन्दा महत्वपूर्ण अंश नै मानिस जाति थियो। सबात चाहिँ मानिस जातिलाई सहायता गर्न पछि मात्र आयो। तर फरिसीहरूले यी कुराहरू बिर्सेका थिए। तिनीहरूले मानिसहरूलाई सबात दिनको दास नै बनाए, तर मानिस सबात दिनको निम्ति बनिएको थिएन। प्रिय श्रोता, त्यसपछि तिनीहरू सबैजना सभाघर नजिक आइपुगेका थिए। त्योभन्दा पहिले येशूले भन्नुभयो, मानिसको पुत्र सबात दिनको प्रभु हो। मानिसको पुत्र भनेर येशूले कसलाई दावी गर्दै हुनुहुन्थ्यो? तर यो समय भनेको सभाघरको सेवा प्रारम्भ हुने समय थियो। येशू र उहाँका चेलाहरू सभाघरमा प्रवेश गर्नुभयो र फरिसीहरू पनि त्यस सभाघरमा प्रवेश गरे। त्यसपछि सभाघरको सेवा सुरु भयो अनि सभाघरका अधिकारीहरू आफ्नो स्थानमा खडा भएर व्यवस्थाको पुस्तक 6:4-5 वाचन गर्न थाले। हे इजरायल, सुन, हाम्रा परमप्रभु परमेश्वर एउटै हुनुहुन्छ। तिमीहरू आफ्ना परमप्रभु परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले प्रेम गर। त्यसपछि 18 आशिषका वचनहरू आउन थाले। अब्राहम, इसहाक र याकुबका परमप्रभु परमेश्वर धन्यका हुनुहुन्छ। उहाँको शक्ति र सर्वोच्चताको निम्ति परमप्रभु परमेश्वर धन्यका हुनुहुन्छ। परमप्रभु परमेश्वर धन्यका हुनुहुन्छ जो एकमात्र पवित्र हुनुहुन्छ। परमप्रभु परमेश्वर धन्यका हुनुहुन्छ जसले बुद्धि र समझ दिनुहुन्छ। जब यी 18 आशिषका वचनहरू समाप्त भए तब धर्मशास्त्रबाट वचन पढ्ने समय आयो अनि सभाघरका अधिकारीले धर्मशास्त्र खोलेर येशूको हातमा दियो र उहाँले शिक्षा दिन थाल्नुभयो। उहाँले के शिक्षा दिनुभयो? सायद उहाँ सवादको बारेमा सिकाउँदै हुनुहुन्थ्यो कि वास्तवमा यसको अर्थ के हो र परमेश्वरको राज्य कसरी आइरहेको थियो अनि उहाँमा आश्चर्य कर्म हुनु र दया दान दिनु नै सवाद दिनको साँचो अर्थ थियो। अनि त्यो सवादको दिनमा त्यो सभाघरमा एकजना हात सुकेको मानिस थियो। तर हामी जान्दैनौँ कि ऊ यस्तै नै जन्मेको थियो वा कुनै दुर्घटना भएको थियो। जे भए तापनि उसको दायाँ हात काम नलाग्ने भएको थियो। अनि येशूले त्यस मानिसलाई एक टक लाएर हेर्नुभयो र भन्नुभयो, उठ र यहाँ आऊ। तर योभन्दा अगाडि पनि फरिसीहरूले देखेका थिए र तिनीहरू जान्दथे कि अब येशूले के गर्नुहुनेछ। त्यसपछि तिनीहरूमध्ये एकजना अगाडि आएर भन्यो, येशू, के सवादको दिनमा निको पार्नु न्यायसङ्गत छ? त्यो फरिसीले आफूले सोधेको प्रश्नको जवाफ जान्दथ्यो। त्यहाँ गुरुहरू र अगुवाहरूले सवाद दिनको निम्ति सहायताको निम्ति औषधिहरूको अभ्यास गर्दथे। अनि यदि कुनै पनि मानिस खतराजनक अवस्थामा छ भने त्यही औषधि त्यसलाई दिन सकिन्थ्यो। तर यदि उसको जीवन खतरामुक्त छ भने त्यसलाई औषधि त्यस सवाद दिनमा दिइँदैनथ्यो र त्यो सवाद दिनमा सहायता पनि लिइँदैनथ्यो। त्यो फरिसीले सवाद दिनमा हात सुकेको व्यक्तिलाई निको पार्नु न्यायसङ्गत थियो भनेर विश्वास गरेन। अनि त्यो प्रश्नले साँच्चै नै येशूलाई चुनौती दिएको थियो। तिनीहरूले उहाँलाई दोष लगाउने बाटो मात्र खोजिरहेका थिए कि यो साँच्चै नै सवादको दिनमा निको पार्नु न्यायसङ्गत थियो त।
जातियो कसैको कृष्णलाई नपाई मरे क्षति आत्माहरू गोली पड्कियो छाति जातियो कसैको कसैको क्रिस्टलाई नपाए मरे क्षति आत्माहरू गोली पड्कियो. कसैले पनि गर्दैनन् सत्य शान्तिको परमेश्वरना.
अब कर्तव्य यही छ मण्डलीहरूको, अब कर्तव्य यही छ विश्वासीहरूको.
पड्कियो छाती च्यातियो कसैको, क्रिस्टलाई नपाए मरे क्षति आत्माहरू गोली पड्कियो छाती च्यातियो कसैको.
प्रिय श्रोता, येशूले भन्नुभयो खडा हो र यहाँ आऊ, अनि त्यो हात सुकेको मानिस सभाघरमा येशू बसिरहेको ठाउँनिर आयो. तर फरिसीहरू मध्ये एकजना त्यहाँ आएर सबातको दिनमा निको पार्नु न्यायसङ्गत हो कि होइन भनेर चुनौती दियो. त्यो दिनमा येशूको अगाडि आफ्नो ठुलो आवश्यकता लिएर दुईजना व्यक्ति उभिएका थिए. एकजना व्यक्ति जसको हात सुकेको थियो र काम लाग्ने थिएन, अनि अर्को व्यक्ति जसको हृदय नै सुकेको थियो र त्यसले परमेश्वरलाई चिन्न धेरै कठिन बनायो. तर त्यो हात सुकेको व्यक्तिले आफ्नो खाँचो जान्यो, अनि त्यो हृदयमा सुकेको व्यक्तिले आफ्नो खाँचो जानेन. अनि येशूले तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो कि सबातको दिनमा असल गर्नु अथवा खराब गर्नु, जीवन बचाउनु अथवा नाश गर्नु न्यायसङ्गत हो. अनि येशूले उहाँको अगाडि उभिरहेको फरिसीलाई हेर्नुभयो. त्यसपछि उहाँले फरिसीहरूका दलहरूलाई नै हेर्नुभयो जो त्यस सभाघरमा आएका थिए. कसैले पनि कुनै पनि शब्द बोलेन. यो चाहिँ पासोमा पार्ने प्रश्न थिएन. जवाफ एकदमै सजिलो थियो. अवश्य पनि सभातको दिनमा असल गर्नु न्यायसङ्गत थियो. अवश्य पनि सभातको दिनमा जीवन बचाउनु न्यायसङ्गत थियो. धेरै वर्ष पहिले एक पागल शासक एन्टिओकस एपिफानसले यहुदीहरूलाई नाश गर्न खोज्यो, अनि मानिसहरूले सभातको दिनमा नै विद्रोह गरेर युद्ध गरे. तिनीहरूले एन्टिओकसमा केही मानिसहरूलाई त्यस सभातको दिनमा नै मारेका थिए. अनि यहाँ येशूले मारिरहनु भएको थिएन, तर सभातको दिनमा मानिसलाई निको पार्दै हुनुहुन्थ्यो, अनि धार्मिक अगुवाहरूले त्यो गर्न अनुमति दिएका थिएनन्. प्रिय मित्र, कसैले पनि एक शब्द नबोलेपछि येशूले सोध्नुभयो, तिमीहरूमध्ये कसैको भेडा छ र सबातमा त्यो खाडलमा पर्यो भने के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? भेडाभन्दा मानिस कति बढी मूल्यवान छ। अनि येशूले चारैतिर हेर्नुभयो, तर अझ पनि कसैले पनि एक शब्द निबोलेनन्। अन्त्यमा येशू मानिसहरूतिर फर्कनु भएर भन्नुभयो, तिम्रो हात पसार। अनि त्यसले आफ्नो हात पसार्यो अनि त्यो हात अर्को सध्य हात जस्तै निको भइहाल्यो। प्रिय श्रोता मित्र, म यसमा पक्का अथवा विश्वस्त छु कि त्यो मानिस निको भएपछि आनन्दी साथ गयो होला। अनि म यो कुरामा विश्वस्त छु कि जसले आफ्नो आँखा अगाडि त्यो आश्चर्य कर्म देखियो, त्यो यसो भनेर छक्क पर्दै करायो होला, इसरायलका परमेश्वरलाई महिमा, उहाँको नाउँको प्रशंसा। तर फरिसीहरू सभाघरभित्र खुब रिसाएका थिए अनि तिनीहरूले येशूलाई कसरी नाश गर्न सकिन्छ भनेर सरसल्लाह गर्न थाले। के येशू अचम्मका हुनुहुन्न र? त्यो दिनमा येशूले आफ्ना चेलाहरूलाई फरिसीहरूका मूर्खै प्रश्नहरूबाट बचाउनु भयो अनि त्यही दिनमा उहाँले हात सुकेको मानिसलाई निको पनि पार्नुभयो। उहाँले यो जान्नुहुन्थ्यो कि ती मानिसहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर योजना बनाइरहेका थिए। तर येशूले त्यो सबै कुराहरू जानेर पनि त्यस मानिसलाई मात्र होइन तर सारा संसारलाई नै निको पार्न आउनुभयो। येशूले यो पनि जान्नुहुन्थ्यो कि उहाँको दयाको कार्यले परम्पराको बालीको कटनी गरेको थियो, किनकि उहाँको हृदय सारै दयाले भरिएको थियो र मानिसहरू आवश्यकतामा परेका थिए। उहाँले परमेश्वरको प्रेमलाई लत्याउन सक्नुहुन्न थियो। अनि येशूले यो पनि जान्नुहुन्थ्यो कि अन्तिम घडीमा उहाँले मृत्युको सामना गर्नुहुनेछ, उहाँ पक्राउ पर्नुहुनेछ र मृत्युदण्ड पाउनुहुनेछ। अनि उहाँले यो पनि जान्नुहुन्थ्यो कि उहाँ क्रुसमा मरेर फेरि मृत्युमाथि विजयी पाउनुहुनेछ। तर यहाँ फरिसीहरूले सभाघरबाट निस्केर येशूलाई नाश गर्नको निम्ति योजना बनाउनलाई छलफल गरिरहेका थिए। त्यसपछि येशू सभाघरबाट निस्कनुभयो अनि उहाँ परमेश्वरको सृष्टिको सुन्दरताको आनन्द लिन गालिलको समुद्रतिर जानुभयो र त्यहाँ येशू र उहाँको शिक्षाको बारेमा सुनेका मानिसहरू उहाँका जम्मा हुन थाले। तर त्यहाँ भागेर जाने कुनै सूचना थिएन। मानिसहरूको ठूलो भिडले येशूलाई पछ्याइरहेको थियो, यहाँसम्म कि गालिलका धेरै अन्य जातिहरू पनि उहाँका आउन थाले। मानिसहरू इदुमियाबाट, दक्षिणबाट, पूर्वबाट अनि टायरबाट अनि सिदोनबाट अनि उत्तरबाट दक्षिणबाट उहाँलाई पछ्याइरहेका थिए। उहाँले तिनीहरू आएको देख्नुभयो। कोही मानिसहरू दृष्टिबीन थिए र अरू कोहीबाट डोर्याइएका थिए, अनि कोही भने धेरै बिरामी थिए, ओछ्यानमा नै ल्याइएका थिए, कोही चाहिँ धेरै ज्वरोले थला परेर आएका थिए, कोही चाहिँ पीडामा छटपटाइरहेका थिए। अनि एक एक गर्दै येशूका आए र एक एक गर्दै येशूले तिनीहरूलाई निको पार्नुभयो। कोही मानिसहरू दुष्टात्माबाट सताइएका थिए र उहाँको अघि घोप्टो परि यसो भन्दै चिच्याए, परमेश्वरको पवित्र जन तपाईँ हुनुहुन्छ। अनि येशूले तिनीहरूलाई शान्त पार्नुभयो र छोडेर जाने आज्ञा दिनुभयो। मती भनिने लेवी, एक कर उठाउने, जसलाई हामी कर उठाउने व्यापारी भन्न सक्छौँ, जो अहिले येशूको चेला भएको थियो, त्यो पनि त्यस भिडमा थियो। अनि यसैया अगमवक्ताले भनेको भविष्यवाणी पूरा भएको थियो, जहाँ यसरी लेखिएको छ, मेरो दास जसलाई मैले चुनेको छु, मेरो प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु र तिनले जाति जातिलाई न्यायको घोषणा गरिदिनेछन्। तिनी न त झगडा गर्नेछन्, न साह्रै चिच्याउनेछन्, न त कसैले तिनको स्वर गल्लीहरूमा सुन्नेछ। फुटेको निगालो तिनले भाँच्ने छैनन् र धिपधिप भइरहेको सलेदो तिनले निभाउने छैनन् र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्। तिनैको नाउँमा जाति जातिहरूले आशा राख्नेछन्। प्रिय श्रोता, यस भविष्यवाणीले येशूको बारेमा धेरै कुराहरू भन्दछ। पहिलो, यसले हामीलाई यो सिकाउँदछ कि येशू दास बनेर आउनुभयो। के तपाईँले येशूको बप्तिस्माको समयलाई सम्झनुहुन्छ? जब उहाँले बप्तिस्मा लिनुभयो, तब स्वर्गबाट, यही खण्ड र भजन सङ्ग्रहको खण्डबाट परमेश्वर पिताले भन्नुभएको थियो। भजन सङ्ग्रह 2 अध्याय चाहिँ राजकीयपनको बारेमा छ अनि यो खण्ड यसैया 42 अध्यायको चाहिँ दासत्वको बारेमा हो। यहाँ मतीले यसैया 42 अध्यायको 14 पदलाई उद्धृत गर्दछन्, जुन दासको बारेमा छ। दोस्रो, यो खण्डले हामीलाई परमेश्वरको विश्वास योग्यताको बारेमा बताउँदछ। यसले भन्दछ कि उहाँले जाति जातिहरूमाथि न्यायको घोषणा गर्नुहुनेछ। अनि बाइबलमा न्यायको अर्थ परमेश्वरको करारमा विश्वास योग्यता हो। किनभने परमेश्वरले आफ्नो प्रतिज्ञा राख्नुहुन्छ, ताकि हामी भन्न सक्छौ कि उहाँ धर्मी र न्यायी परमेश्वर हुनुहुन्छ। अनि भविष्यवाणी चाहिँ येशूले यो न्यायको घोषणा गर्नुहुनेछ र परमेश्वरको प्रतिज्ञा संसारलाई पुनस्थापना गर्नको निम्ति राख्नु भएको छ भन्ने हो। तेस्रो, यसले हामीलाई भन्दछ कि येशू आफ्नो काममा शान्तमय र प्रेमिलो मार्गमा जानुहुनेछ। उहाँ विद्रोही हुनुहुन्थ्यो, उहाँ सिपाहीहरूलाई खडा गर्ने मानिस हुनुहुन्थ्यो, उहाँ राजनीतिक अगुवा पनि हुनुहुन्थ्यो, उहाँले बाटोमा समस्या पार्दै गरेको देख्नु भएको थिएन। चौथो, यसले हामीलाई बताउँदछ कि उहाँले सबैभन्दा कमजोरलाई र आशा नभएकाहरूलाई मौका दिनुहुने थियो, ताकि तिनीहरूले आफ्नो आशा नगुमाउन्। अनि येशूले मानिसहरूलाई मैनबत्तीसँग तुलना गर्नुहुन्छ, ताकि सबैसँग हुन्छ तर ज्वाला चाहिँ गुमाउँदछ। तिनीहरूको बत्ती सलेदो टुकी एकदमै सानो छ, अनि मैन चाहिँ उठिरहेको छ तर ज्वाला चाहिँ घटिरहेको छ। तर येशू त्यस मैनबत्ती लिएर आउनुहुन्छ। उहाँले यो के को प्रयोग भन्नुको सट्टा उहाँले होसियारीपूर्वक राम्रोसँग राख्नुहुन्छ, ताकि बत्ती अझ चहकिलो बलोस्। प्रिय श्रोता, उहाँ त्यही येशू हुनुहुन्छ जसलाई हामी प्रेम गर्दछौँ, जान्दछौँ अनि सेवा गर्दछौँ। उहाँ त्यही येशू हुनुहुन्छ जसले आफ्नो चेलाहरूलाई धार्मिक अगुवाहरूको मूर्ख्याई प्रश्नहरूबाट जोगाउनु भयो। उहाँ त्यही येशू हुनुहुन्छ जसले सुकेको हात भएको मानिसलाई निको पार्नुभयो। के तपाईँ अहिले नै उहाँलाई भेट्न चाहनुहुन्छ? श्रोता मित्र, विचार गर्नुहोस्, येशू तपाईँको छेउमै हुनुहुन्छ। प्रिय श्रोता, प्रभु येशूले आजको कथाद्वारा तपाईँ र तपाईँका परिवारलाई धेरै धेरै आशिष दिनुभएको होस्। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 9815546664, 9815546664, इमेल ठेगाना यस प्रकार छ: suschilapraban1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।